حسین سب کا ہے، حسین سب کا ہے، حسین سب کا ہے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد وعلیہ الطیبین الطاہرین المعصومین ولعنت اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم، وما كان المؤمنون لينفروا كافة فلولا نفر من كل فرقة منهم طائفة ليتفقهوا في الدين ولينذروا قومهم إذا رجعوا إليهم لعلهم يحذرون۔ صلوات بھیجیے محمد علی محمد۔ آپ سے گزارش کریں گے بانیان مجلس کے مرحومین اپنے مرحومین اور تمام شہداء ملت کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا۔ بسم اللہ، صلوات عنایت فرما دیجئے محمد علی محمد پر۔ ایک بار اور اس سے بہتر انداز میں بلند آواز سے ایک صلوات بھیج دیجئے گا۔ ایزان محترم، جہاں کل گفتگو کو چھوڑا تھا وہیں سے لے کر آگے چل رہے ہیں۔ ہم آپ کی خدمت میں عرض کر رہے تھے کہ کس طرح سے ایم طاہرین نے اسٹریٹجی بنائی، نا حکمت عملی بنائی، تشیع کو یعنی مذہب حقہ کو آگے بڑھانے کے لیے، ٹھیک ہے؟ اسی میں پھر ہمارا یہ آ جائے گا بھی ربط کہ کس طرح سے فقہ جعفری آگے بڑھتی چلی۔ کل کچھ تھوڑا سی باتیں عرض کی تھیں، دو چار منٹ میں خلاصہ کر دیتے ہیں، بات آگے بڑھ جائے، یاد رکھیں۔ کیونکہ یہاں اس سرزمین پر خراسان، مرو، فارس، یہ پورے علاقے رے جو کہلاتے تھے، یہاں بیج بوئے جا چکے تھے۔ ہمدان، میں نے کچھ شخصیات کے نام بھی آپ کی خدمت میں پیش کر دیے۔ ایک جگہ ہے آستان اشرفیہ، اس کا نام ہے آستان اشرفیہ، وہاں پہ ایک زیارت ہے شہزادہ جلال الدین اشرف، جن کے نام کی مناسبت سے اس شہر کا نام ہے آستان اشرفیہ۔ شمال میں وہی گیلان جس کی میں بات کرتا ہوں، یہ لنگرود کے پاس، تو اس کا نام ہے آستان اشرفیہ۔ میں نے کل بھی عرض کیا تھا، پرسوں بھی، کہ میں جہاں جاتا ہوں، جو کوئی ایسے شخصیت کی وہ پڑھتا ہوں تاریخ، میں وہاں جاتا ہوں تاکہ اپنی آنکھوں سے چیزوں کو دیکھ کر آؤں اور یقین کی منزل تک پہنچ کے پھر آپ کے سامنے پیش کروں۔ یہ وہ ہیں شہزادہ جلال، جو جناب معصوم قم کے ہمراہ آئے تھے، ان کے سگے بھائی۔ میں نے عرض کر دیا کہ آپ کے بہت سارے بھائی آپ کے ساتھ آئے تھے۔ آپ جانتے ہیں نا کہ امام موسیٰ کاظم علیہ الصلوۃ والسلام کے ماشاء اللہ 19 سے 20 بیٹے ہیں، اور یاد رکھیے کہ فاطمہ معصومہ سلام اللہ علیہ کی اور بھی بہنیں ہیں، جن سب کے نام ہیں فاطمہ، یعنی چار کے، ویسے تو خدیجہ بھی ہیں، حولہ بھی ہیں، اور بھی بہنوں کے نام۔ آپ کی ماشاءاللہ بیٹیاں بھی، آپ جانتے ہیں نا تعداد کتنی ہیں، 23, 24, 25 تک ملتی ہے آپ کی صاحبزادیوں کی تعداد بھی۔ فاطمہ کبریٰ، فاطمہ معصومہ، فاطمہ وسطیٰ، فاطمہ صغریٰ، ان میں سے میں دو کے روزوں پر ہو کے آ چکا ہوں۔ فاطمہ وسطیٰ کہاں پر ہیں؟ رشت شہر جو ہے، وہاں کا جو مرکز ہے، جہاں مطلب ساری عزاداری وغیرہ سارا سال مطلب ہوتی ہے، جیسے معصوم قم کا حرم ہے نا، قم کا مرکز ہے، ایسے رشت کا مرکز ہے جناب معصوم قم کی چھوٹی بہن جناب فاطمہ وسطیٰ کا روضہ، وہ پورا مرکز ہے پورے شہر کا۔ وہاں تو میں ایک سے زیادہ بار جا چکا ہوں فاطمہ وسطیٰ کے روضے پر۔ تو یاد رکھیے گا کہ جناب معصومہ سلام اللہ علیہ آئیے، یہ ایک دیکھیے ظاہر بھی ہوتا ہے، ایک باطن بھی ہوتا ہے نا، ظاہر بھی حجت ہے ہمارے لیے، باطن بھی حجت ہے۔ جیسے قرآن مجید کا ظاہر بھی ہے اور باطن بھی ہے، ظاہر بھی حجت ہے اور جس پر باطن کشف ہوتا جائے اس کے لیے باطن بھی حجت ہوگا، ٹھیک ہے نا۔ مجموع البحرین کا ظاہر بھی حجت ہے، مجموع البحرین کا باطن اگر کشف ہو جائے تو باطن بھی حجت ہے، ایسے ہی ہے نا۔ بس معصومین علیہ السلام کا بھی ایسا ہے، آپ جو ظاہر میں کام انجام دے رہے ہیں وہ بھی ہمارے لیے حجت ہے. کام انجام پا رہا ہے نا, آپ ہجرت کر رہے ہیں, نظر آ رہا ہے ہجرت کر رہے ہیں اپنے بھائی سے ملاقات کے لیے, حجت ہے, بالکل ایسا ہی ہے. لیکن یاد رکھیے کہ اس کے پیچھے بھی, ظاہر بھائی سے ملاقات کے پیچھے بھی ایک مقصد کار فرما ہے نا. مقصد کیا ہے؟ جیسے جناب زینب سلام اللہ علیہا شریکت الحسین ہے نا, بالکل اسی طرح کیوں امام رضا علیہ السلام نے فرمایا کہ جس نے میری زیارت کی, میری بہن کی زیارت نہیں کی, اس نے میری بھی زیارت نہیں کی, ختم, فارغ ہو گیا وہ, ہے نا. اور زیارت میں بھی آپ کے جملہ موجود ہے, معصورہ زیارت ہے یہ جناب معصومہ سلام اللہ علیہ کی, جس نے ان کے حق کے ساتھ حق کو پہچانتے ہوئے, جو حق کو نہیں پہچانتا وہ کیا کرے گا, حق کو پہچانتے ہوئے زیارت کی وہ جنت ہی ہے, وہ جنت میں جائے گا, اس کی شفاعت ہوگی. یہاں تک ہے مسئلہ. کیا تھا کہ جانتے تھے آٹھویں امام کہ یہ علاقہ تشیع کا مرکز بنے گا, تشیع کا قلعہ بنے گا, ایسا قلعہ بنے گا کہ ساری دنیا مل کے بھی اس قلعے کو تسخیر نہیں کر سکے گی. اور آج تک ایسے ہی ہے کہ نہیں ہے؟ ایسے ہی ہے نا, بالکل ایسے. تو باب یہ انتخاب مامون رشید کا نہیں تھا. میں نے کیا کہا تھا کل بھی آپ کہتے ہیں کہ یہ انتخاب تھا خود امام رضا علیہ السلام کا, کہ ایسے خطے کو انتخاب کیا جائے کہ جو خطہ قیامت تک باطل قوتوں کو للکارتا رہے. اب یہ باطل قوتوں کی بات آ گئی تو دو جملے عرض کرتا چلوں. دیکھیے کہ کل بھی میں نے کہ کسی سے جھگڑا ہے ہمارا, کیا کسی سے دشمنی ہے, یا کسی کو ذاتی پر نہیں, ایسا نہیں ہے عزیزو برادران, ایسا نہیں ہے. لیکن دیکھیے ایک سیدھی سی بات ہے نا, اگر حق سمجھ میں نہیں آتا, چلیے آپ کو بھی بتاتے جائیں معصومین کا بتایا ہوا معیار, کہ اگر حق سمجھ میں نہیں آتا کہ حق ادھر ہے ادھر ہے کدھر ہے, تو بھائی یہ دیکھو کہ باطل اپنے تیر کہاں پھینک رہا ہے. باطل تو سمجھ میں آئے گا نا, باطل کیا ہے بھائی؟ یہ ظلم و جور, ظالم حکمران, جابر حکمران, یہ باطل ہے نا. پوری دنیا پہ قبضے کے خواب دیکھنے والے باطل ہیں, انسانیت کا قتل عام. بھائی یہاں فرقے کی بات نہیں ہے, مکتب کی بات نہیں میرے عزیزوں, انسانیت کا قتل عام کرنے والا باطل ہوگا نا. اب یہ دیکھ لو کہ باطل تو صاف نظر آ رہا ہے کہ باطل کون ہے دنیا میں. اب یہ دیکھو کہ باطل کے تیروں کا نشانہ کون ہے, باطل کس کو ہدف بنا رہا ہے. جب باطل اس کو ہدف بنا رہا ہے تو وہی تو حق ہوگا نا بھائی, کیونکہ جانتا ہے باطل کو, اس کو میں اپنے ساتھ نہیں ملا سکتا. جن کو اپنے ساتھ ملانا تھا ملا لیا, ان کو نہیں ملا سکتا. تو باطل کے تیر صرف یہ نہیں ہوتے کہ سامنے سے گولہ باری کرے, سامنے سے میزائل مارے, ایسا نہیں ہوتا. بلکہ باطل کا خطرناک ترین تیر یہ ہوتا ہے کہ وہ ہمارے اندر انتشار ڈالنے کی کوشش کرتا ہے, زبان کے تیر. سمجھ میں آ گیا؟ یہ تیر انداز ڈیمیج کر دو, شخصیات کو ڈیمیج کر دو تاکہ ان کی باتوں میں کوئی وزن باقی نہ رہے. شخصیات پہ ٹکر, یہ زبان کے تیر چلاؤ, زبان سے حملہ کر دو, اندر انتشار پھیلا دو. اب باتیں اچھا بھی بتائیں, اندر اگر ہمارے انتشار ہوگا اس کا فائدہ کس کو ہوا؟ کس کو ہوا فائدہ؟ ہمیں ہوا, اس کو ہوا جو ہمارے سامنے, کس کو ہوا فائدہ, کس کو ہوا؟ وہ جو چاہتا تھا کہ یہ آپس میں الجھ جائیں اور ان کی توجہ میری طرف سے ہٹ جائے, میں فارغ ہو جاؤں, میری جان چھٹ جائے, جو میرے پیچھے پڑے ہوئے استعمار کے پیچھے پڑے ہیں, میری جان چھٹ جائے, یہ آپس میں الجھ جائیں. تو ایسے کام ہو رہا ہے کہ نہیں؟ انصاف سے بتائیے, آج کل ایسے کام ہو رہا ہے نا کہ ان کو لگا دو آپس, مسلمانوں کو بھی لگا دو, اہل سنت بھائیوں کو بھی لگا دو, وہ بھی آپس میں لگے ہوئے, بتا دوں میں آپ کو, وہ بھی لگے ہوئے آپس میں, شیعوں کو بھی لگا دو آپس میں, بس ان کو لگا دو تاکہ ہماری جان چھٹ جائے, ہمیں جو کرنا ہے ہم ان کے ساتھ کرتے رہیں. سمجھ میں آ رہی ہے بھائی؟ کوئی جھگڑا نہیں آپ سے بھائی, سیدھی سیدھی سی بات ہے. چلیے حق کا ساتھ نہیں دے سکتے میرے بھائی, نہ دیجئے, کم سے کم باطل کی حمایت تو نہ کیجئے نا. ہم اتنی سی گزارش کر رہے ہیں آپ سے, اس میں ہم کون سی غلط بات کر رہے ہیں ہمیں بتا دیجئے. ہم صرف اتنی گزارش کر رہے ہیں, عرض کر رہے ہیں آپ سے, درخواست کر رہے ہیں کہ اگر حق کی حمایت نہیں کر سکتے چلیے نہ کیجئے, باطل کی حمایت تو نہ کیجئے. یہ کتنے افسوس کی بات ہوگی کہ ہماری صفوں سے کوئی باطل کی حمایت کرے. حسینیت مطلب یہ ہو سکتا ہے کہ حسینی ہو کر اس کی زبان سے ایسے کلمات ادا ہوں جس کا فائدہ ملے باطل کو, نہیں ہونا چاہیے نا. تو یہ گزارش ہے آپ سے, کوئی جھگڑا نہیں ہے بھائی, کسی قسم کی لڑائی نہیں ہے آپ کے ساتھ, بس سیدھی سیدھی سی بات یہ ہے, اتنی سی بات بتانا چاہ رہے ہیں. یہ گزارش ہے کہ نہ کیجیے ایسے کام, باطل کی حمایت نہ کیجیے. صلوات بھیجیے محمد آل محمد پر. آئیے اب دیکھیے, کل اب تسلسل بالکل قائم کرنا چاہ رہے ہیں ہم اپنی گفتگو کا, بالکل تسلسل ایک اس کے ساتھ لے کے چلے کیسے فقہ جعفری آگے بڑھی. ہم نے بتایا آپ کو مولا عارفان علی ابن ابی طالب علیہ السلام کے زمانے میں ہیں, سلیم بن قیس ہلالی کی کتاب آ چکی تھی، اور رسالے آ چکے تھے، سب آ چکے تھے، صرف کتاب سلیم بن قیس ہلالی بچی، باقی تو سارے زمانے کی دستبرد کے ہاتھوں محفوظ نہ رہ سکے، کتاب خانے جلا دیے گئے، لوٹ لیے گئے سب، اگر کوئی ہے تو مجھے نہیں معلوم کہاں۔ میں نے امام حسن علیہ السلام کے بارے میں آپ کو بتایا کہ آپ کے 141 شاگرد تھے جن کو آپ نے تیار کیا تھا، جناب سید الشہداء کے تو 1000 کی تعداد میں تھے، 1000 آپ کے شاگرد، یعنی کوئی بدترین حالات میں بھی معصومین نے تعلیم کا سلسلہ جاری رکھا۔ اور عرض کر چکا کہ کربلا میں کتنے سارے فقیہ تھے، ایک حبیب ابن مظاہر نہیں تھے، کتنے فقیہ تھے میں نے آپ کو بتا دیا، کتنے فقہا تھے جو حسین نے جمع کیے تھے، ایسا نہیں تھا کہ بس ایک حبیب ابن مظاہر کا مرتبہ الگ ہے نا، ان کا درجہ الگ ہے، وہ ایک بچپن کی دوستی بھی ہے اور مقام ان کا فقہا میں بھی اعلیٰ ترین مقام ہے، وہ بات چوتھے امام کا میں نے آپ کو بتایا۔ اب آئیے آپ کو ایک شخصیت کا بتائیں جس نے امامت پر پہلی باقاعدہ کتاب لکھی، کتاب، اور وہ کون ہے؟ علی ابن اسماعیل بن میسم تمار، جناب میسم تمار کے پوتے، جس نے پہلی کتاب، باقاعدہ کتاب، چھوٹے چھوٹے رسالے مقالے تو لکھے جاتے رہے۔ اب یہ دیکھیں پانچویں چھٹے امام کے زمانے کا جو نتیجہ تھا ثمر وہ سامنے آ رہا ہے کہ اب تھوڑا سا حفظ ٹوٹا تو ہماری کتابیں سامنے آ گئیں، ان کی کتاب کا نام ہے امامت، ایک الگ کتاب لکھی والاستحقاق، بعد میں دونوں کو جمع کیا گیا، الامامت والاستحقاق، دو کتابیں کس نے لکھی ہیں؟ علی ابن اسماعیل ابن میسم تمار۔ تو میسم تمار کا پوتا کتنا بڑا عالم ہوا، عالم بنائے تھا۔ معصومین کی خواہش کیا ہے، کوشش کیا ہے، جدوجہد کیا تھی؟ کہ کوئی شیعہ جاہل نہ رہے۔ ابھی مثالیں دیتے ہیں آپ کو، شیعہ کوئی جاہل نہ رہے، آئیے آپ کو آج وہی مثالیں دیتے چلے جائیں گے۔ احمد بن حسین ساتویں امام کے صحابی ہیں، امام موسیٰ کاظم علیہ السلام کے، صلوات بھیجیے۔ اچھا یہ جو میں نام لے رہا ہوں نا، ان سب نے امامت پر بہت کتابیں لکھی، کیوں بھائی؟ وہ زمانہ ایسا تھا کہ امامت کو اجاگر کرنا تھا نا، ٹکر تھی نا، خلیفہ بنی عباس کے کیا چاہتے تھے کہ خلافت، خلافت اصل خلافت ہے اسلام میں، تاکہ ان کی حکومت جو ہے وہ ریکوگنائزڈ ہو جائے کہ نہیں بھائی یہ خلافت ہے، اصل و خلافت ہے، جو خلیفہ بیٹھا وہی اصل ہے۔ وہ اپنی حمایت کے لیے خلافت 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 لے کے چلتے تھے، ہے نا، حالانکہ اس کے لیے وہ بہترین کتاب ہے، آپ پڑھ لیجئے خلافت و ملوکیت ابو العلیٰ مودودی صاحب کی۔ آپ لاکھ اختلاف کریں، مجھے بھی بہت اختلاف ہے اپنی جگہ، اس کتاب میں بھی اختلاف ہے، لیکن بات انہوں نے لکھی اپنی جگہ، جو ڈفرینسز ہیں وہ لکھے کہ امامت کیا ہے اور خلافت کیا ہے، بہت ساری باتیں اس میں، مگر پڑھنے میں کیا حرج ہے؟ ہمارے یہاں پڑھنے پہ کوئی پابندی ہے نہیں، ہے نا بھائی؟ بھائی پڑھیں، جب تک ہم پڑھیں گے نہیں ہمیں معلوم کیسے ہوگا کہ کون کیا لکھ رہا ہے، پھر جواب کیسے دیں گے، پھر جواب کیسے دیں گے؟ تو پڑھنا تو پڑے گا نا، جب پڑھیں گے تو جواب دیں گے بھائی۔ بعض لوگوں نے کہا ہم کیوں ان کی کتابیں پڑھیں، میں نے کہا بھائی یہ تو ان کا جواب ہوتا ہے کہ ہم شیعوں کی کتابیں کیوں پڑھیں، ہمارے یہاں تو ایسا کبھی بھی نہیں ہوا، ہمارے یہاں تو باقاعدہ ان کی کتابیں چھپتی ہیں تاکہ کہیں بدل نہ دے بعد میں، ہمارے یہاں چھپتی ہیں ان کی کتابیں، نجف میں، قم میں کیوں چھاپتے ہیں؟ ارے بھائی کل کو یہ بدل دیں گے اپنی کتاب، تو کم ان کے اصلی نسخے تو بچا کے رکھو، سیاہ ستہ کے اصلی نسخے چھاپ چھاپ کے رکھے ہوئے دکانوں پہ بک رہے ہیں، کیوں؟ چکر میں تھے تبدیل کرنے کے، کچھ روایات کو تبدیل کیا جائے، کچھ معنی کو تبدیل، انہیں اصلی نسخے رکھ لیے، ان کا کہاں سے بھاگو گے اب، یہ ہے اصلی سیاہ۔ صلوات بھیجیے محمد آل محمد پر۔ نہیں بیٹا، اب بات سمجھ میں آ رہی ہے ہماری، کہ ہمارے یہاں کوئی پابندی نہیں، پڑھے سب کی کتابیں پڑھ، ہم تو پڑھتے ہیں بھائی سب کے، جب تک پڑھیں گے نہیں ہمیں کیا معلوم کہ کیا اعتراض کر رہا ہے بھائی، جب اعتراض کرے گا، اعتراض سمجھ میں آ گیا تو جواب دیں گے نا۔ تو خیر جناب، تو اس وقت یہ ہاٹ ٹاپک تھا امامت کا، لہذا امامت پر کتابیں ہماری طرف سے آ رہی تھی، چھین لی جاتی تھی، پھاڑ دی جاتی تھی، جلا دی جاتی تھی، گرفتار ہوتے تھے کچھ صحابی بےچارے، زمین میں دفن کر دیتے کتابوں کو گرفتار ہونے سے پہلے، برسوں بعد آتے تھے رہا ہو کے تو کتابیں گل سڑ گئیں، اب کچھ بچا ان میں سے تحریر کچھ نہیں بچی، بعد والوں نے اس میں اپنے عقل سے کوشش کی کہ بھائی یہ لفظ ہوگا اس کے بعد یہ لفظ ہوگا، جیسے ہوتا ہے، تو اب ظاہر ہے کہ یہ چیزیں مسائل تو پیدا ہونے تھے نا بعد میں۔ تو اب وہ ایک اور کام جو کیا، یعنی ان احباب نے گیارہویں امام کے زمانے میں، صلوات بھیجیے محمد آل محمد پر، آٹھویں امام، یہ تبلیغی سفر جو شروع ہوا تھا چھٹے امام سے نا، چھٹے امام نے اپنے نمائندوں کو بھیجنا شروع، اب یہ سفر جاری رہا۔ کل میں نے آپ کو بتایا تھا جناب زکریہ ابن آدم، یہ کس کے صحابی ہیں؟ آٹھویں امام کے، امام علی رضا علیہ السلام کے، صلوات بھیجیے محمد۔ یہ پہلا معلم، باقاعدہ معلم جو آیا، कुम पहुंचे, क्यों पहुंचे, क्यों भेजा इमाम ने भाई? दूसरी सदी हिजरी का आखिर है या तीसरी सदी हिजरी का शुरू है? 2003 में शहादत हुई इमाम की, उससे कुछ पहले या उसके बाद आए? वसीयत में तुम जाओ अहले कुम के पास जाओ, क्यों आए? तिजारत करने आए थे वहाँ, मतलब कोई दुकानें वकानें खोलने आए थे जनाब ज़करिया इब्ने आदम? काहे के लिए आए थे? मौलिम 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 पढ़ाओ, जाहिल ना रह जाएं ये लोग, इनको पढ़ाओ जाके। और फिर सिलसिला टूटा नहीं, 11वें इमाम ने फिर अपने वकील को भेजा। 11वें इमाम के वकील कौन है? अहमद इब्ने इसहाक, उनको भेजा कि जाओ। उनका इंतकाल हो गया ज़करिया इब्ने आदम का, वो आ गए। एक रहो इमाम का नुमाइंदा वहाँ पर रहना चाहिए ताकि तालीम का सिलसिला। अब ये हौज़े इल्मिया नाम नहीं पड़ा, अभी हौज़े इल्मिया नाम नहीं, लेकिन पहला मदरसा कुम में कायम हो गया। और पहला मदरसा कायम करने वाले, पहले मदरसे की बुनियाद रखने वाले खुद मासूमीन हैं। मासूमीन ने अपने शागिर्दों को भेजा, जाओ वहाँ पे पढ़ाओ, वहाँ मदरसा कायम करो। हालांकि बाकायदा हौज़े इल्मिया तो ज़ाहिर है कि शेख तूसी ने कायम किया। आज पहुँच गए तो बता देंगे वहाँ तक आपको, उस जगह तक पहुँच गए तो बता देंगे आपको। तो खैर वो बात रह जाएगी पहले वाली, ये तो ज़िमनन हमने आपको बताया ना कि कैसे बुनियाद पड़ी कुम में मदरसे की और किसने डाली। खुद मासूमीन जानते थे कि ये बहुत बड़ा मोर्चा है हमारा, जानते थे कि मुस्तकबिल में ये कितना बड़ा किला बनेगा तशय्यों का। लिहाजा जाहिल ना रहें यहाँ के लोग, शुरू से अहले बैत से इल्मी और रूहानी वाबस्तगी इनकी बाकी रहे। समझ में आई बात? चलिए अब फिर आपको लेकर चले वहाँ। जनाब मासूमा जब ये ज़ाहिर का हमला हुआ, आपके तीन चार भाई वहाँ शहीद कर दिए गए, कुछ परागंदा हो गए ना, इधर उधर निकल गए, मासूमा के हुक्म से निकल गए। उनमें एक थे शहजादा जलालुद्दीन, जिनका तारीख में जिक्र है, उनके हमराहियों में भी इनका नाम है, याद रखिएगा। वो बच्चे ने किताब का नाम पूछा तो जिंदगानी हज़रत मासूम कुम एक, तारीख कुम दो, और जनाब मासूमा पर अरबी और फारसी में बहुत सारी किताबें लिखी गई हैं। मैं किस किस के नाम यहाँ तो वह हैं भी नहीं, ये वो बता रहा हूँ जिनके उर्दू तर्जुमे आपको अपनी किताब खानों पर यहाँ मिल जाएंगे, ले लीजिएगा। बच्चे ने नाम पूछा था कि नाम बता दीजिएगा ताकि हमें, बहुत अच्छा किया आपने बेटा। अब आप वो किताबें जाके ज़रूर ख़रीदिएगा भाई, ये सोच लीजिएगा कि आपने दो बार बैलेंस डलवा लिया किताब अपने फ़ोन के अंदर, ठीक है ना। किताब रखिएगा, किताब हमेशा काम आएगी। आपके फ़ोन में पूरी दुनिया है, मेरे फ़ोन में भी है, मैं मदद लेता रहता हूँ, सारी किताबें भी निकालता है, सब कुछ है। लेकिन जिस दिन इसमें वायरस आ गया ना बेटा, जाहिल खड़े हो गए, कुछ भी नहीं पता, दो और दो चार भी नहीं आता होगा तुम्हें, क्योंकि तुम दो और दो चार भी उस पर गिनते हो, है ना। हमें तो पहाड़े याद कराए जाते थे ना, पुराने लोग बैठे हैं, दो एकम दो, दो दुनी चार से, हमें तो ये याद कराया जाता था। हमें तो याद है, दिमाग में बैठे हुए सारे पहाड़े 20 तक, जिसको 20 तक पहाड़े याद है वो 100 तक का पहाड़ा याद कर लेगा। समझ आ गई बात? लेकिन ये जो मसला है, जितनी सहूलत है ना बेटा, इसमें खतरनाक बहुत है। हमेशा कहता हूँ आपसे, जब उन्हें आपको मफलूज करना है ना, उनके पास है ना सिर्फ इसका सर्वर, सर्वर कहते हैं ना, सर्वर तो उनके पास है ना भाई, यानी आखिरी कंट्रोल। चलो यहाँ भी एक सर्वर होगा, वहाँ सर्वर, सर्वर सर्वर ऊपर सर्वर, ऊपर सर्वर, ऊपर सर्वर, आखिरी में किसके पास है ये नेटवर्क? उन्हीं के पास है ना। जब चाहते हैं आपके यूट्यूब चैनल बंद, इसराइल को बुरा भला कह के देखिए चैनल बंद, अमेरिका को बुरा भला कहिए चैनल बंद। अब ये बेचारों के चैनल पता नहीं चलेंगे नहीं चलेंगे, मैं इतनी बातें सुना रहा हूँ इतने दिन से, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। समझ में आई बात? यही फेसबुक, यही फेसबुक वगैरह सब है ना, वो जिस दिन स्विच ऑफ करेंगे सब आपका गायब, मेमोरी मेमोरी छुट्टी फारिग, जाहिल खड़े में। अब क्या करूं, अब हिसाब किताब कैसे करूं, लाखों का करोड़ों का, तो मैं तो इस पे करता था भाई, ख़त्म हो गया सब, जाहिल हो गए। पूरी दुनिया की मालूमात एक बच्चा यूँ निकालता था, गूगल पे डालो आ गया, वो गूगल ही नहीं रहा, ख़त्म हो गया, फारिग जाओ। अब क्या करोगे? जोग्राफिया इस पे देख लेता था, तारीख इस पे देख लेता था, गाने इस पे देख लेता था, फिल्में इस पे देख लेता था ना, हर तरह के लोग हैं ना माशरे में माशाल्लाह। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। अभी ठहर जाओ बेटा, अपनी अपनी पसंद की हर चीज़ निकाल लेते हैं ना, निकालते नहीं निकालते है ना, इसलिए भी कहते हैं कि बच्चों से थोड़ा दूर रखिए, कम से कम मैट्रिक तक तो दूर कर लो भाई, अल्लाह को मान। छोटे बच्चे बीमार हो जाएंगे, इनको खेलो, खेलने दो, भागने दौड़ने दो, इनको ज़रा मैदानों में ज़रा ये जवान बने, अच्छे चाको चौबंद बने। बच्चे देखता हूँ झुके हुए कमरे में लगे हुए, मेहमान आ जाए, हाँ अस्सलाम वालेकुम, क्या है, नहीं करें ऐसा। मैंने क्या किया कि जब एक दिन में वो क्या करेंगे, पूरी दुनिया को जाहिल बना देंगे, फिर आप बैठे हुए जाए। इसलिए किताब किताब किताब, अल किताब वल किताब, अव्वल किताब आखिर किताब, बचने वाली चीज़ क्या है? किताब। और ये दिमाग में महफूज हो गई तो कितना कुछ कर लें, वो जो दिमाग में चीज़ है वो दिमाग में है। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। चलिए, तो जलालुद्दीन अशरफ निकल गए मांजरान, इनके पीछे गए लोग, इन्हीं ने अच्छा खासा इलाका कवर किया और वहाँ पे तशय्यो। अच्छा, जहाँ जहाँ भी ये जाते थे, आप देखिए वो तशय्यो का मरकज़, आज भी वहाँ जाएँ इतना बड़ा रोज़ा है, आस्ताना आस्तान अशरफिया, उस छोटे से शहर का नाम ही आस्तान अशरफिया, कल मैंने आपको बताया आस्तान अशरफिया गिलान सूबे में है। अब वो जनाब वहाँ पे जाके उन्होंने तशय्यो को भेजा, आज तक उन्हीं का रोज़ा मरकज़ है, जैसे जनाब मासूम हुक्म का रोज़ा मरकज़ है, जैसे शाह चराग वहाँ पे अहमद इब्ने, उनका असली नाम क्या है, अहमद इब्ने मूसा काजिम, इमाम मूसा काजिम अलैहिस्सलाम के फर्जंद हैं। ये वो हिजरत है शाह चराग की जो शिराज में है ना, ये जनाब मासूमा के बाद ये तीसरा गुरु है जो मदीने से निकला अपने भाई की मदद के लिए, पैगाम मिला भाई आ जाओ चल पढ़ो, तो ये शिराज तक ही आए थे, तो यहीं पे इनका मुकाबला उकाबला हो गया, शहीद हो गए, कब्र छुपी रही। वो जब इज़्ज़ुद्दौला देहलमी यानी कुछ वक्त के लिए शियों की हुकूमत आई थी, तो अब्बासी खलीफा लेकिन बनाने वाले जो थे किंग मेकर थे वो देहलमी आ गए थे, इज़्ज़ुद्दौला का ख़ानदान, तो इज़्ज़ुद्दौला को जब ये मालूम हुआ तो उसने फिर यहाँ रोज़ा वोज़ा बनवाया। अब तो माशाल्लाह जनाब मासूम हुक्म के बराबर हरम है, मैं वहाँ भी होके आया हूँ, बहुत बड़ा हरम। तो ये पूरी इमाम मूसा काज़िम अलैहिस्सलाम की औलाद जो फैली हुई है ना वहाँ पर, ये सारा का, और जहाँ भी गए अपने शागिर्दों को अपने साथ लेके जाते थे, उनको छोड़ के आते थे। यहाँ पे मजहब हक्का यानी वही मजहब इस्लाम है ना, ताकि हकीकी मजहब कहीं छुप ना जाए। तो क्या आप देखिए, मैंने क्या जिक्र किया था आपसे, जनाब ज़ैनब, कौन सी जनाब ज़ैनब, किसकी बेटी, इमाम मोहम्मद तकी अलैहिस्सलाम की, सलावात भेजिए। हिजरी 256 में आती हैं कुम, क्यों आती हैं भाई, ज़ियारत करने आई हैं ना। हाँ भाई, यही है ज़ाहिर, ज़ियारत कोई गलत नहीं। तो ये भी साबित हुआ ना कि अहले बैत अलैहिस्सलाम ने कितनी ताकीद की है जनाब मासूम कुम की ज़ियारत की, कि खुद आ रही हैं साहबजादी उनकी, यानी अपनी फूफी की ज़ियारत के लिए, ताकि लोगों को मालूम हो कि मेरी फूफी मासूम कुम की क्या अहमियत है, फ़ातिमा मासूमा की क्या अहमियत है। अब जब आई हैं तो पूरा कुम की ख़वातीन जमा हुई कि नहीं जमा हुई, तो फिर गुफ्तगू हुई कि नहीं हुई। बस ये वो ज़माना है कि अब आते अहमद इब्ने इसहाक, 11वें इमाम के तैयार करदा सहाबी, तैयार करदा आलिम। ज़करिया का इंतकाल होता है, अहमद इब्ने इसहाक पहुँचते हैं, और गालिबन जो गुमान है तारीख का जो ज़माना है वो यही कहता है कि इसी काफिले के साथ आए, इसी काफिले के साथ वो तशरीफ लाए थे, जिस काफिले में जनाब ज़ैनब तशरीफ़ लाई थी, बिनते इमाम मोहम्मद तकी अलैहिस्सलाम ये तशरीफ़ लाई थी, उसके साथ आए थे। राबदा नहीं टूटा, तो शेखान वो हैं, दो शेख वो हैं जिनके नाम पे वो छोटा सा कब्रिस्तान है और छोटा सा बाजार है हरम के बिल्कुल सामने, शेखान, ये दो शेख हैं, ज़करिया इब्ने आदम और अहमद इब्ने इसहाक, इन दोनों की कब्रें अब तक वहाँ सलाम, और सन भी लिखे हुए हैं, जाके देख लीजिए। तो कितने पहले मरकज़ बना, लेकिन हौज़ इल्मिया अभी नहीं बना, अभी हौज़ इल्मिया नहीं बना, मदरसा बन गया, तालीम का सिलसिला जारी है, पहला हौज़ इल्मिया कहाँ बना ये बता दें आपको। हालांकि मैं चाहता था कि आज कुतुब अरबा तक आपको पहुंचा दूं, लेकिन मेरा ख्याल है कि मैं नहीं पहुंच पाऊंगा, क्योंकि मैं जिस शख्सियत का आप जिक्र करने जा रहा हूं इसके लिए मुझे कुछ वक्त दरकार है, और माशाल्लाह आप अहबाब ने मुझे कभी मायूस नहीं किया, इसलिए मैं बिल्कुल बेफिक्र होकर खुश्क मजलिसें पढ़ा करता हूँ, क्योंकि ये जो मजमा मेरे सामने बैठा ना अल्हम्दुलिल्लाह खुश नहीं कर रहा, ना मेरे खुशामद, मेरा मिजाज है, सब मेरे मिजाज को जानते हैं, दिल से आपके लिए दुआ निकलती है, परवरदिगार आपकी दुनियावी उखरवी हाजात को पूरा फरमाए। वरना अक्सर लोग आके जब यहाँ से जाते हैं, बाहर मुझे फ़ोन करके कहते हैं क्या हो रहा था, मजलिस हो रही थी, क्या कर रहे थे आप? मैंने कहा भाई मैं तो यही पढ़ता हूँ। कहा भाई अब नहीं आएंगे वहाँ पर बैठे, क्या हो रहा था ये? मैंने कहा भाई कह लो, मुझे तो आपसे ज़्यादा लोगों पे हैरत थी, लोग कैसे बैठे सुन रहे थे। मैंने कहा भाई सुनते हैं बेचारे, मुझसे बैठे रहते हैं, शायद कोई काम की बात मिल जाए, वो इस चक्कर में बैठे रहता है सारा मजमा। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। एक गुजारिश करेंगे आपसे, थोड़ा थोड़ा सा आगे तशरीफ़ ले आइए, थोड़ा थोड़ा, अब ये गैप माशाल्लाह हमारे सुनने वाले आ गए ना, तो हमें अच्छा लगेगा आप तशरीफ़। मौलाना आप तो आगे आ जाएँ, क्यों मुझे शर्मिंदा कर रहे हैं? मौलाना हैदर अब्बास साहब तशरीफ़ फरमाएँ, बिल्कुल जी आगे आ जाइए, आप आएंगे मुझे हौसला मिलेगा, आपको गवाह बना बना के करता जाऊँगा जो भी कहना होगा। सलावात भेजिए मोहम्मद आले मोहम्मद। वो हमारे साथ एक जगह ऐसा वाक़या हुआ, बैठे हुए थे कहीं, ना इलाके का ना शहर का ना सूबे का कोई नाम नहीं ले रहा हूँ मैं, मैं बैठा हुआ था। हमसे पहले साहब जो पढ़ रहे थे वो जनाब, अब जो पढ़ रहे थे पढ़ते रहो, मुझे बार बार गवाह बनाए, मौलाना बैठे, आखिर मैं तंग आ गया। मैंने कहा भाई तुझे जो पढ़ना है पढ़, मुझे क्यों गवाह बना रहा है, मैं कब गवाही दे रहा हूँ तेरी कि तू जो पढ़ रहा है वो सही पढ़ रहा है, किताबों से पढ़ रहा है, आपको जो पढ़ना है पढ़ो, मुझे क्यों गवाह बना रहे हो खामखाम है। तो फिर लोगों की समझ में आ गया, मैंने कहा मुझे क्यों गवाह बना रहा है भाई, तू मैं बैठ गया हूँ तब तू मुझे गवाह बनाया जा रहा, मुझे नहीं गवाह बनाओ। मैंने कहा आपको जो पढ़ना है पढ़ो, मुझे गवाह नहीं बनाओ, मैं आपकी गवाही नहीं दे रहा यहाँ पे। मैंने पंजे के सामने कह दिया, हालांकि उनको बहुत बुरा भी लगा, पढ़ने वाले को बुरा लगे। बात यह कि हमें मालूम है कि भाई क्या बातें कर रहे हैं, क्या गुफ्तगू कर रहे हैं, कहाँ से कौन सी रिवायत पढ़ रहा हूँ, मैं क्यों खामखाम है। वो जो अपने को इल्ज़ाम लेता हूँ भाई हैदर अब्बास साहब बैठे, मैं भी ये कहता जाऊँगा मौलाना बैठे हैं, मौलाना बैठे हैं, मौलाना बैठे हैं, मौलाना भी खड़े होकर कहेंगे मैं गवाह नहीं हूँ भाई, सलावत भेजिए मोहम्मद आले मोहम्मद। खैर चलिए आगे, आप भी आगे आ जाइए सरकार, आप छुप के ना बैठा करें, दो चार को देख के मुझे बड़ा हौसला मिल जाता है, एक सलावत और भेजिए मोहम्मद आले मोहम्मद। अब ये हमारे कुछ बिरादरान ऐसे यकीन माने कि ये मजलिसी चेहरे में देख रहा हूँ, जब से पढ़ रहा हूँ 38 सुनता है, मेरे ख्याल 38वां अशरा हो गया मेरा ये, जब से पढ़ रहा हूँ देख रहा हूँ, ये इंतज़ार में बैठे रहते हैं कि कब नारे का मौका है, और आखिरी में शिकायत करते हैं आप नारे का मौके नहीं देते। ये बड़े मजलिसी लोग हैं, मैं जानता हूँ माशाल्लाह इन लोगों को, पर ये सिर्फ आपके जहनों को मुतवज्जे करने का कि मैं जानता हूँ कितने मजलिसी लोग हैं, लेकिन ये परेशान बैठे रहते कि नारा लगाएं कहाँ, किस जगह पे लगाएं, मौके नहीं देते आप। मैंने कहा मैं क्या करूँ, मैं तो यही तकरीर करता हूँ भाई, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। आइए अब आपको बताएं कि हौज़े इल्मिया की तासीस कैसे हुई। जबानें खोलना बहुत आसान है, बहुत आसान, इसको बुरा कह दिया, उसको बुरा कह दिया, मर्जे को बुरा कह दिया, सुनो एहसान मानो एहसान, ना मालूम कहाँ होते अगर ये फुकहा ये उलमा सारी दुनिया की मुसीबतें और मसाइब झेलकर इस फ़िक्र अहले बैत को अगर तुम तक ना पहुँचाया होता, पता नहीं कहाँ होते, अखबारी हो या उसूली, मैं इसे बहस नहीं कर रहा, जो भी ये अखबारी हो, अखबारी बताना, अखबारी मुझे बताओ, आप बताइए अखबारी, चलिए बता का लफ्ज़ मैंने काट दिया, आप भी काट देना भाई, आप बताइए अखबारी हजरात, ये जो आप हदीसें ला रहे हैं किसने जमा की हैं, किसने जमा की, आपने डायरेक्ट मासूम से लिए, ये खून जिगर है फुकहा का, कभी शेख सदूक अव्वल का, कभी शेख सदूक सानी का, कभी शेख याकूब कुलैनी का, जिक्र आज आ गया ठीक नहीं तो कल आ जाएगा तफसीर, शेख मुफीद, ख्वाजा नसीरुद्दीन तूसी, शेख बे भाई, और फिर जिसका भी जिक्र करने जा रहा हूं शेख अबू जाफर तूसी, हसन बिन मोहम्मद तूसी, अबू जाफर कुन्नियत है उनकी, कुतुब अरबा में से दो के मौलिफ हैं, दो के, जो हमारी चार किताबें हैं ना, अलकाफ़ी पहली क्या है, अलकाफ़ी दूसरी, मनला याजरुल फकी शेख सदूक की पहली, शेख याकूब कुलैनी की, चलिए ज़िमनन जल्दी से तस्करा तो कर दिया ना, तफसील बाद में, और दो किताबें तहजीबुल अहकाम और अल इस्तिबसार, दोनों किताबों का एक मुअल्लिफ है, एक, अब बताता हूँ किस हाल में वो दो किताबें लिखी हैं उसने, शेख अबू जाफर तूसी, चौथी सदी हिजरी का आखिर, यानी 381 हिजरी के बाद, और 407 या 408 हिजरी में इंतकाल हुआ, पैदाइश तो खैर जल्दी की है क्योंकि शेख मुफीद के शागिर्द थे, शेख अबू जाफर तूसी शेख मुफीद के शागिर्द थे काजमैन में यानी बगदाद में, पैदाइश मेरा ख्याल है कि 354-55 वगैरह की होगी, खैर अगर भूल गया तो कोई बात नहीं, लेकिन यह कि चौथी सदी हिजरी का है वाकयात, करख जला दी गई बस्ती, उजाड़ दिया गया तशय्यो को, पूरी बस्ती खाक कर दी, या मार दिए गए या दजला में भा दिए गए या बेचारे अपनी जानें लेके फरार हो गए, हमारी मसाजिद मदारिस कुतुबखाने खाक कर दिए गए, करख जैसी तबाही तारीख में नहीं हुई, अब्बासियों के दौर में इतनी बड़ी तबाही हुई करख में, अबू जाफर तूसी तन के लिबास के साथ निकले, बस लाखों किताबें जलाई गई, किताब इनका किताब खाना भी जल गया, कुछ नहीं बचा इनके पास, करबला चले गए, करख से निकले यानी बगदाद से निकले, कहाँ चले गए, करबला, मैं तो यही कहूँगा कि तवस्सुल करने गए इमाम हुसैन से, कुछ दिन वहाँ रहे। अब मैं बता रहा हूँ ना कि कैसे लोग थे, खुदा की कसम जिगर छल नहीं होता जब लोग इस तरह से बुरा भला कह रहे होते ना, दो दो इंच की जबान खोल लेते जिहालत की वजह से। तुम्हें क्या मालूम इनकी मारिफत क्या है, मैंने देखा है, मैं रहा हूँ। हमारे मराजे की जो अहले बैत के साथ मारिफत है ना, आपको गुमान भी नहीं। यकीनन दो चार ऐसे होते हैं, जाली हर जमाने में होते, मैं नहीं कर रहा, लेकिन आपको नहीं मालूम अगर इनको मारिफत ना हो, इरफान ना हो अहले बैत का, ये किसी पहली मंजिल पे भी नहीं पहुंच सके, पहुंच ही नहीं सकते। इसलिए सब मरकज से वाबस्ता रहते थे, चिमटे रहते थे, या मौला अली के कदमों से उनकी कब्र की खाक, या इमाम हुसैन की कब्र से, या मशहद में इमाम रज़ा की कब्र से, या जनाब फातिमा मासूमा के वसीयत नामे तो पढ़ो मराजे के, कि क्या क्या वसीयतें आखिर में करके जाते हैं। कुछ नहीं तो उर्दू में मिल जाएगा, आयतुल्ला मरशी नजफ़ी का वसीयतनामा पढ़ लो, कि जिस रुमाल में मैं आंसू बहाता था वो रुमाल मेरे सीने पे रख देना, मेरे साथ रख देना शिफात के लिए, ये मेरी शिफात करेगा। और मुझे पहले जनाब मासूमा के हरम में ले जाना, और मेरे कफन की जो चादर है उसका एक सिरा ताबूत से बांधना मेरे, इससे नहीं जिसमें मेरा जनाजा है, और एक जरी के साथ बांध देना, और अली अकबर की रुख्सत पढ़ना। ये वसीयत लिखी हुई है। मरशी नजफी की जबानें खोलना बड़ा आसान है, आइए बताएं आपको क्या हुआ। वहां से नजफ आए, नजफ गरीब बस्ती, गरीबों की बस्ती, शिया गरीब, जुग्गी नशीन, छोटी सी आबादी, पहाड़ पर है ना नजफ, नीचे दरियाए नजफ जानते हैं ना आप, जो गए हैं गौर किया होगा, नहीं गौर किया तो गौर कीजिएगा कि वो नीचे है ज़मीन, ये पहाड़ है, ऐसे है सिलसिला ऊपर, ये नजफ ऊपर है, टीले पर है आपका रोज़ा जो है। अब तो ज़ाहिर शहर बन गया ना, तो नक्शा बदल गया, लेकिन बहरहाल टीला था, टीले पर ये रोज़ा है आपका। यहाँ आए, मैंने अर्ज़ किया था बाब तूसी है ना, एक मुख्तलिफ नाम है ना हरम के दरवाज़ों के, एक बाब दरवाज़े का क्या नाम है, बाब तूसी, गए हैं ना आप हज़रात। अब गौर कीजिएगा दोबारा, आप बाबे तूसी से बाहर निकलिए, यानी हरम से जब बाहर निकले ना, बाबे तूसी से निकलिए। क्यों इसका नाम बाबे तूसी है बता रहा हूँ। जैसे ही आप बाहर निकलेंगे, सामने कोने पे बाएं हाथ पे एक मस्जिद और मदरसा नज़र आएगा, उस पर लिखा हुआ है मस्जिद तूसी और मकतब तूसी, वहीं शेख तूसी की कब्र है, वही मस्जिद है और वही आपका मदरसा था। यहाँ जब करबला से आए तो झुग्गी डाली, कच्चा सा मकान बनाया, कुछ नहीं था पास, झुग्गी डाली, और शियों के बच्चों को लेकर आए कि अपने बच्चों को मुझे दो, मैं इन्हें कुरान पढ़ाऊंगा ताकि ये जाहिल ना रह जाएं। फिक्र उनको क्या थी, अपना घर वर जलवा के आए, सब लुटवा के आए, नहीं, ये बच्चे असासा हैं तशय्यों का, पढ़ाना शुरू किया दरस व तदरीस। गुरबत का आलम यह था, कौन शहरिया दे, कौन खर्चा उठाए, मतलब कौन बच्चों को खाना खिलाए, वहाँ तो लोगों के पास खाने को नहीं था। यकीन माने रात की तारीकी में निस शब में ये अब्बास ऐसे सर पे डाल के दो तीन तलबा को अपने साथ लेके नजफ की गलियों में, वो जो लोग खा के फेंक देते थे ना तरबूज के छिलके, खरबूजे के छिलके, वो सब समेट के लाते थे अपनी अब्बा में रात की तारीकी में, ताकि कोई देखे नहीं पहचाने नहीं, उन्हें लाके धोते थे बच्चे और तलबा और वो साथ मिलकर धोते थे, उन्हें उबालते थे, वो उनकी गिज़ा थी। जबाने खोलना आसान है, मैंने कहा ना ये हौज़े इल्मिया की बुनियाद पड़ रही है, और जिस हौज़े इल्मिया की बुनियाद इतने तकवा पे हो फिर हक है ना। 1000 साल से ज्यादा हो गया, कोई नजफ के किले को सर नहीं कर सका, कोई हौज़े इल्मिया को शिकस्त नहीं दे सका। ये उस एक मर्द बुजुर्ग, मासूम नहीं, मासूमों का गुलाम, जिसने तरवीज मज़हब अहले बैत की, बच्चों को पढ़ाना शुरू किया, हौज़े इल्मिया की बुनियाद डाली जा रही है, शोहरत बढ़ती गई, लोग आते गए। इस बेसरो सामानी के आलम में वो कयामत तक के लिए तशय्यों को 2 तोहफे देके जा रहा है, कुतुब अरबा में से 2 उसकी हैं, 2 किताबें उसकी हैं, याकूब गुलेनी की काफ़ी, शेख सदूक की मन लाई आज़र उल फ़कीह, तहजीबुल अहकाम और इस्तिफ़सार, दोनों उसकी, जो खाक नशीन है, बोरिया नशीन है, ایک وقت کھاتا تھا دوسرے وقت کھانے کو نہیں ہوتا تھا. پھر جب زبانیں کھولیں گے ہمیں درد نہیں ہوگا، ہمیں اذیت نہیں ہوگی، اتنا احسان فراموش تو نہیں ہونا چاہیے کہ جنہوں نے اپنا سب کچھ قربان کر کے صرف نصیحت اور وصیت پہ عمل کیا معصومین کی، کہ ہمارے نسلیں جاہل نہ رہیں، شیعوں کی نسلیں، ہمارے شیعوں کے بچے جاہل نہ رہیں. جہاں بھی گئے یہ علماء، جہاں بھی گئے یہ فقہا، حوض علمیہ کی بنیادیں کیوں ڈالیں؟ تاکہ دنیا کے حملوں کا، نظریاتی حملوں کا مقابلہ ہو. جانوں سے قومیں نہیں ختم ہوتی، جانے کتنے مار دو، ہمارے کروڑوں مار دیے، نہیں ختم ہوتے. نظریاتی قلعہ مضبوط ہونا چاہیے. ہم اس لیے آج زندہ ہیں 14 صدیوں کے بعد، اور انشاءاللہ پہلے سے اچھے حالات میں زندہ رہیں گے، اور اچھے حالات میں نہیں. کیوں؟ نظریاتی قلعے مضبوط ہیں. اس لیے تو حدیث ہے کہ جب ایک عالم مرتا ہے تو ایسا ہوتا ہے جیسے قلعے میں شگاف پڑ گیا ہو، اور پھر یہ شگاف قیامت تک پر نہیں ہوتا. سمجھ میں آ رہی ہے مائی بھائی؟ یہ فقہ جعفری ایسے ہی آ گئی ہے. ہمیں تو بنا بنایا کام ملا بھائی، بنانے والوں سے پوچھو کہاں ہے شہید اول کی قبر، بتاؤ. کسی کو معلوم ہے؟ ہی نہیں تو بتاؤ گے کیا؟ کہاں ہے شہید ثانی کی قبر، بتاؤ. ہی نہیں تو بتاؤ گے کیا؟ کسی کو جلا دیا گیا، راکھ اڑا دی گئی، کسی کو پتھر بھاری بھاری پتھروں کے ساتھ باندھ کے سمندر میں پھینک دیا گیا. زندانوں میں رہ کے کام کرتے رہے، لوگوں کی ہدایت کے لیے کتاب لکھ رہے ہیں کہ لوگ بغیر ہدایت کے نہ رہ جائیں. شیعہ علماء اور شرع علماء جو پڑھائی جاتی ہے وہاں پہ کتاب حوض علمیہ میں، اس کے بغیر تو معمولی مولوی نہیں بنتا، مجتہد بننا تو دور کی بات ہے. یہ سب کس نے لکھی؟ یہ وہ فقہا جو حفاظت کر رہے تھے، پاسداری کر رہے تھے عہد و پیمان کی. کس سے؟ اپنے امام سے جو عہد کیا تھا، اپنے امام سے جو عہد و پیمان کیا تھا، اس عہد و پیمان کو پورا کر رہے تھے. اب جب باطل حملہ کرے گا تو کس کی ذمہ داری ہے؟ سب سے پہلے بتائیے آپ، آپ سے، مجھ سے، ہم سب سے پہلے سب سے بڑی ذمہ داری کس کی ہوتی ہے؟ وہ جو نائب امام ہے، وہ جو مرجع ہے، بیچ میں لے آتے ہو. ہمارے برادر، میں نے کہا عزیزو حق کی حمایت نہیں کرتے تو مخالفت نہ کرو نا، ائمہ تحریر کا حکم ہے جابر سلطان کے سامنے کلمہ حق بیان کرنا، سیاست ہو رہی ہے نہ کرو. کیا مطلب ہے میرے دوستو، میرے عزیزوں؟ مسخ تو نہ کرو ہماری تاریخ. ہماری تاریخ جابروں سے ٹکرانے کی تاریخ ہے، عامروں سے ٹکرانے کی تاریخ ہے. ظلم کے سامنے جس قوم نے کبھی سرنڈر نہیں کیا وہ شیعہ ہے. جابر سلطانوں کے سامنے سینہ تان کے کھڑے رہے، چاہے بنی امیہ کے ہوں، چاہے بنی عباس کے. تو پھر وہ غلط تھے، مان لو سب لوگ غلط تھے، ہمارے بڑے جنہوں نے قیام کیا، خامخواہ میں سیاست میں گز گئے. جانا نہیں چاہیے تھا، گھر میں بیٹھا رہنا چاہیے تھا. نہیں میرے دوست، پھر کہہ رہا ہوں، ادب سے آپ سے کہہ رہا ہوں، احترام سے کہہ رہا ہوں، نہ کیجیے ایسا، نہ کیجیے. اپنی ہی تاریخ کے پیچھے پڑ گئے ہو یار، اپنے ہی کارناموں کو مٹا دینا چاہتے ہو، اپنے ہی خون کی سرخی سے لکھی ہوئی تاریخ پر بدنما داغ لگانا چاہتے ہو. ہم نے سیاہی سے نہیں لکھی اپنی تاریخ، تشیعوں نے اپنے خون سے لکھی ہے اپنی تاریخ. دعا ہے میری، پھر کہہ رہا ہوں، کوئی جھگڑا نہیں آپ سے ہمارا، کوئی مخالفت، گزارش کر رہا ہوں ایسا نہ کیجیے، پلیز ایسا نہ کیجیے. ہمارے بچوں کو صحیح بات سمجھنے دیجیے. شیعت وہی شیعت ہے جو سرخ ہے، انقلاب ہے. جس میں انقلاب نہیں وہ تشیع کہاں ہے، وہ تو پتہ نہیں کیا ہے. صلوات بھیج دیجئے محمد آل محمد پر. یا جزاک اللہ، اتنی بلند آواز سے ایک بار اور صلوات عنایت فرما دیجئے گا. تو صرف اتنی گزارش کر رہے ہیں آپ سے، کوئی جھگڑا نہیں میرے بھائی. कोई हमारी रंजिश नहीं आपसे, लेकिन बस ये रहम कर दीजिए, हक की हिमायत नहीं कर सकते, कम से कम बातिल की हिमायत में तो ना बोलिए ना, इतना तो ना कीजिए ना कि बातिल खुश हो जाए कि आ हा हा मुझे मिल गए भाई मेरे काम के लोग, नहीं ऐसा ना करें। ये तो बिल्कुल ही फलसफे को उल्टा कर देने वाली बात है, ये तो बिल्कुल ही बरक्स कर देने वाली बात है। जमाल सफ़ान का, सफ़ान जमाल साहबी है ना, सातवें छठे इमाम के भी साहबी हैं और सातवें इमाम के भी इमाम मूसा काज़िम अलैहिस्सलाम के साहबी हैं। बस ये वाक़या बयान करके मैं साहिब पर आता हूँ। हज पर ये बहुत, इनके पास ऊँट बहुत थे, सैकड़ों के हिसाब से सरमायादार आदमी थे। हज का ज़माना था, हारून रशीद ने ऊँट ले लिए, इनके किराए पर दे दिए, चलो पैसे मिलने थे दे दिए, किराए पर दिए और क्या, हज के लिए दिए। तो मदीने आया, इमाम से मिलने की ख्वाहिश की, इमाम ने मिलने से इनकार कर दिया, नहीं मिलूँगा तुमसे, जाओ। बड़ा गिड़गड़ाया, रोया, ये क्या मुश्किल हो गई, मेरा इमाम उससे नहीं मिला, नाराज़ मौला नाराज़ के कैसे। कहा कि मैंने सुना है तुमने ऊँट किराए पे दिए उसको, हारून को। कहा मौला हज के लिए दिए। कहा बेशक हज के लिए दिए, लेकिन ये उम्मीद रखता है ना कि तेरे ऊँट सही हो सालिम मिल जाए तुझे और पैसे भी मिल जाएँ। हाँ ये तो उम्मीद रखता हूँ, हज के लिए दिए किराए, तो फिर ये भी उम्मीद करेगा कि हारून रशीद ज़िंदा तो रहे, क्योंकि ज़िंदा नहीं रहेगा तो तेरे पैसे कौन देगा। सर झुका लिया उसने, कहा बस जालिम और जाबिर हुक्मरान की ज़िंदगी की तमन्ना करना भी जुल्म है। हम उस इमाम के मानने वाले हैं दोस्तों, क्या कर रहे हो। इमाम को ये गवारा नहीं कि किसी जालिम के साथ तुम बिजनेस करो, हालांकि बहुत सारी रियायतें हैं दी हुई हैं बाद में, फिक्र ने रियायतें दी हैं, लेकिन इमाम समझा रहे हैं कि जालिम और जाबिर हुक्मरान क्या है, उसके जीने की तमन्ना नहीं होनी चाहिए। माफी मांगी उसने, सारे ऊँट बेच दिए अपने भाई, उसी वक्त खड़े खड़े बेच दिए वो ऊँट बेच। हारून ने बुला लिया उसको, क्या किया तूने। कहा मैं ये कारोबार अब नहीं कर रहा, कुछ और करो। कहता नहीं मैं जानता हूँ, देखिए वो कितना होशियार और जीरक था, उसे मालूम था। कहता मैं जानता हूँ तेरे इमाम ने तुझको रोका होगा मुझे ऊँट किराए पे देने से, ये तू अपनी मर्जी से नहीं कर रहा, ये तो अपनी इमाम की मर्जी से कर रहा है, समझ रहे हैं आप बात। बस दोस्तों बात इतनी सी, क्यों आपस में इस तरह से मुहाज़ाराइयाँ गर्म कर दी आपने, ना कीजिए। सिर्फ एक ही तो गुजारिश कर रहे हैं आपसे, हम आपसे कुछ नहीं चाहते। ना कीजिए हक़ की हिमायत, ना बोलिए अगर आप नहीं बोलना चाहते, जालिम के हक़ में तो ना बोलो भाई, ऐसी बात तो ना करो कि वो दुश्मन फ़ायदा उठाए कि हाँ बेहतरीन काम हो गया, तगड़ा काम हो गया, अब तो अब लगा दो भाई इनको, हमने लगा दिया इनको काम से, अब हम बेफिक्र हो जाएं। यही तो वो चाह रहा था पहले दिन से कि फ़िरके वाराना फसाद हो और फिर फ़िरकों के अंदर फसाद हो, इधर लगा दो ताकि मुझे जो करना है इनके साथ करता रहूँ। वो जो पूरा आलमी इस्तेमार है, पूरी दुनिया पर कब्ज़े के ख्वाब देख रहे हैं, कम से कम इतना तो देखिए कि वो इतने बड़े जालिम हैं जिनको पहचानना इतना आसान हो गया ना अब तो। मैंने कहा ना बातिल को पहचान लो खुद ब खुद, कि बातिल के तीर कहाँ जा रहे हैं, इतने रोशन हो चुका उनका जुल्म का चेहरा। आप खुद उनके अवाम को देखिए ना, उनके अवाम इंसान है ना, आम निकल आए सड़कों में बेचारे, भाई क्या कर रहे हो ये, वो तो मुसलमान नहीं है, वो तो शिया नहीं है भाई, वो जो हम पे इल्ज़ाम लगाते हो उनके एजेंट तो नहीं है, वो तो नहीं है, वो तो उनकी अपनी अवाम है यार, उनकी अपनी आवाम निकल रही है ना सड़कों पे, क्योंकि इंसान है वो, आम इंसान, वो देख रहा है कि ये क्या हो रहा है, ये जुल्म हो रहा है। उन्हीं से सीख लो भाई, उन्हीं की आवाम के साथ हो जाओ। बस मैंने ख़त्म कर दिया, यही मुश्किल थी, यही मुश्किल थी करबला में भी, यही मुश्किल थी। किसी ने इसको इख्तदार की जंग बना दिया, किसी को हुकूमती जंग बना दिया, किसी ने दो शहजादों की जंग बना दिया, किसी ने साफ कहना शुरू कर दिया था ज़रूरत क्या थी इतनी बड़ी ताकत से लड़ने की, जैसे आज कहते हैं, है ना, मजाक कर रहा हूँ मैं, तारीख है, हकीकत है कि नहीं है। आयत पढ़ते थे कुरान की जैसे आज पढ़ते हैं आयतें, आयत पढ़ते थे, वला तुल्कु बिअयदीकुम इला तहलुकत, भाई कुरान कह रहा है अपने आप को अपने हाथों से हलाकत में न डालो, क्यों आए इमाम हुसैन उधर, देख रहे हैं आप, ये आयत पढ़ते थे बदबख्त, क्यों आ गए भाई, इतनी बड़ी ताकत से टकरा गए, जीता कौन, कौन जीता? उस वक्त तो सब ये कहते रहे ना कि क्या हुआ, देखो खुद ही तो किया, माज़ अल्लाह खुद ही तो किया, सब शहीद हो गए, खानदान रिसालत कैद हो गया। नहीं, हुसैन बेनकाब करना चाहता था एक बार सबको, इनके दावों को बेनकाब करना चाहता था। ये मुनाफिक हैं, मुनाफिक, ये बेवफा लोग हैं। कूफी कौन? कूफी शिया नहीं, कई जगह बता चुका हूं, शिया बेचारा जिंदानों में था 4000 मुख्तार के साथ, इब्राहिम के साथ, इब्राहिम बिन मालिक अश्तर के साथ, बता चुका हूँ कई बार, पूरी पूरी तफसील बयान कर चुका हूँ तारीख के हवालों से आपके सामने, मुझे याद है, मुसैब के साथ, सुलेमान बिन खरद खजाई के साथ, कूफियों ने बेवफाई की। शिया तो बेचारा कैद में था, और जब निकला है तो उसने निकलते ही घर थोड़ी गए थे वो अपने, याद है ना, तवाबीन का क्याम यहाँ पढ़ चुका हूँ, जब बाहर अशरा होता था 30 साल पहले, मुझे याद है मैंने यहाँ पढ़ा था तवाबीन पर, घर कहाँ गए वो? वो तो जेल से रिहा होते ही क्याम क्या लड़े, वो तो मैदान में रहे, कहाँ गए? नहीं गए, वो तो साथ थे बेचारे कूफियों ने, इनके चेहरों को बेनकाब करना चाहता था हुसैन। और जो रही कसर थी वो उसकी बहन जैनब ने पूरी कर दी थी, सानिया जहरा ने, सबको बेनकाब किया। बस वो आज मैं जहन बना कर आया था कि सानिया जहरा के बच्चों का जिक्र करूँगा, तो मैं जो गुरेज के लिए जुमले इस्तेमाल करते हैं ना फजाइल से मसाइब तक जाने के लिए, मैं उससे भी गुरेज, खुद ही गुरेज कर रहा हूँ, जुमले भी छोड़ रहा हूँ, क्योंकि मेरी नज़र घड़ी पर है, कुछ थोड़ा सा मुझे वक्त लेना है आपका आज इंशाअल्लाह मसाइब में। कौन है जैनब? आलिमा गैर मुअल्लिमा, ऐसे ही है ना, आलिमा है, किसी की हिम्मत है। जब हम जनाब फातिमा मासूमा को मासूमा कहते हैं, तो सानिया जहरा तो बेटी है अली और फातिमा की, है ना, आइए। लेकिन वो कहते ना कि उतनी जबाँ खोलो जितना तुम्हारा कद और औकात है, तो मैं उतनी ही बात कर रहा हूँ जितनी मेरी औकात है। बस एक जुमला कह रहा हूँ कि दिल नहीं चाहता कि इसको मासूमा ना कहा जाए जनाब जैनब को, है ना। एक शिया की हैसियत से आपसे बात कर रहा हूँ, आपका भी और मेरा भी यही हाल है ना, बस इतना कह देना काफ़ी है कि आलिमा गैरे मौलिमा, सब मनसब आ गए इसमें, आलिमा गैरे मौलिमा, कितनी बड़ी आलिमा है। जब मदीने से चली थी ना, तो जनाब अब्दुल्ला इब्ने जाफर तैयार ने इख्तियार दिया था, इख्तियार, अभी हवाला दे रहा हूँ आपको तारीखी, इख्तियार दिया था कि अगर ऐसा वक्त आ जाए, एक आपकी तरफ से एक मेरी तरफ से, इजाज़त है पूरी। और इस इजाज़त के पीछे तारीखी हवाला बताएं आपको, मारिकतुल आरा किताब है ज़ैनब कुबरा, और कहीं शरीकतुल हुसैन के नाम से, क्योंकि अरबी में भी है, फ़ारसी में भी, उर्दू तर्जुमा भी हो गया, डॉक्टर कायमी की किताब है ये, मोटी किताब मिल जाएगी अपने किताब खानों पर आपको, ज़ैनब कुबरा डॉक्टर कायमी, उसमें पढ़ लीजिएगा कि निकाह के वक्त ये तय हो गया था कि हुसैन जहाँ भी जाएंगे जैनब साथ जाएगी। जनाब अब्दुल्ला इब्ने जाफर तैयार से मौला ने जब अक्द किया है अपनी साहबजादी का जनाब जैनब कुबरा का, तो ये तय था, ये बात तय थी कि जहाँ भी हुसैन जाएगा, क्योंकि जानते थे ना हुसैन, मौलाए आरिफान जानते थे ना कि जैनब की तख्लीक करबला के लिए, इसके बगैर करबला मुकम्मल नहीं है, है ना। इसलिए मैं हवाला दे रहा हूँ कि पढ़ लीजिएगा, बल्कि पूरी किताब पढ़िएगा, आपकी मालूमात में बहुत इजाफा होगा और कई सवालात जहन में पैदा होंगे, जब सवालात पैदा होंगे तो हमसे कर लीजिएगा, इंशाल्लाह ज़िंदगी रही तो जवाब भी दे देंगे आपको, खुदा ने चाहा तो, ठीक है ना। ख़ास तौर पर सानिया जहरा की औलाद के बारे में, बेटों के बारे में उसमें है तफसील दी है, बहरहाल मुहक्किक है। अच्छा एक बात और बताएं आपको, अल्लामा मजलिसी कितना बड़ा मुहद्दिस है ना, 110 जिल्दों में बिहारुल अनवार लिखी है। देखिए एक बात समझाना चाह रहे हैं, बड़ी आसानी से उसी तरह समझिएगा जैसे समझाना चाह रहा हूँ, लेकिन ये बताइए क्या अल्लामा मजलिस तनकीद नहीं हो सकती उन पर, और क्या उन पर तनकीद नहीं हुई? हुई, कितनी रिवायात बिहारुल अनवार में ऐसी हैं भाई जो उलमा ने कबूल नहीं की, हालांकि मुकद्दस इंसान है, ये बता दें। उसने बेचारे ने तो ये किया कि जब देखा कि किताब खाने जल रहे हैं, लूटे जा रहे हैं, किताबें बर्बाद हो रही हैं, तो उन्होंने कहा जितनी भी हदीसें अपने शागिर्दों को बैठाते मैं बताता जाता हूँ, लिखते जाओ। अब ये छान फटक करना आगे वालों का काम है, वो देखेंगे निकालेंगे परखेंगे, लेकिन लिख लो जो भी है वो लिख लो। तो उन्होंने जो सारी हदीसें लिखी वो सारी काबिल कबूल नहीं है। मैं आपसे कह रहा हूँ उलमा की फुकहा की बात करो, मेरी क्या हैसियत, मेरी क्या औकात भाई। उलमा ने इख्तिलाफ किया, तो इख्तिलाफ करने का मतलब क्या होता है कि मैंने उनकी शख्सियत को ही रद्द कर दिया? नहीं ना, इतनी सी बात भी नहीं समझ आती लोगों को कि जब इतने बड़े बड़े फुकहा पर तनकीद हो सकती है और हो रही है। शेख मुफीद से उनका शागिर्द इख्तिलाफ करता था, सैयद मुर्तजा आलमुल हुदा जो बच्चे थे, शरीफ रजी इख्तिलाफ करते थे शेख मुफीद से जो बच्चे थे पढ़ रहे थे उनके पास, तारीख में इतने वाकयात मौजूद है, पढ़ूं तो एक मजलिस उसके लिए मुझे चाहिए, करते थे इख्तिलाफ। अरे भाई क्यों, कौन सी है? वो मासूम तो नहीं है ना? मासूम है जिसकी बात हुज्जत है, बस हर लफ्ज हर वो मासूम थोड़ी। बस एक पैगाम देना था, दे दिया, अगर पहुंच सका, पहुंच गया होगा लोगों तक तो पहुंच गया, नहीं पहुंचा तो कोई बात नहीं, मैंने अपनी जिम्मेदारी जिन अल्फाज में मुझे अदा करनी चाहिए थी मैंने कर दी कि कोई भी शख्स गैर मासूम उस पर तनकीद हो सकती है। और तनकीद का कोई ऐसा मसला नहीं होता कि कोई वो खलल उसूल दीन बदल गए, फुरूए दीन बदल, क्या हो गया? मैंने एक मिसाल दी ना, अल्लामा मजलिसी, अल्लामा हुर्रे आमली, शेख मुफीद, याकूब कुलैनी की हर रिवायत कबूल नहीं की उलमा ने, जिसने कुतुब अरबा में से पहली किताब तैयार की उसूल काफ़ी, क्या मतलब हो गया भाई? इल्मी इख्तिलाफ, तो इख्तिलाफ करने का हक भी किसको है? जो उस कद का तो हो ना भाई, पहले अपना कद इतना ले जाओ फिर बात करो तो अच्छी लगती है मुंह से। मसला क्या होता है कि खामखा की लांग तान शुरू कर देते हो, आपकी अपनी शख्सियत खराब हो जाती कि ये इनकी औकात है भाई, इतना बड़ा इनका कद है, गालियां दे रहे हैं, बाकी जवाब तो दे नहीं रहे, गालियां दे जा रहे हैं। नहीं ऐसे नहीं, कोई भी हो, एक्स वाई जेड, मैंने आपको एक मैयार बताया कि मासूम के बाद कोई आलिम है ऐसा तो बता दीजिए जिस पर तनकीद ना हुई होती है। भाई तनकीद होती है, कोई भी होगा तनकीद होगी उसके बाद, वरना हमारे यहाँ बाबे इश्तिहाद बंद हो चुका होता कि बस अब इश्तिहाद नहीं होगा, ख़त्म, क्यों, अब इससे अच्छा मुश्तहिद नहीं आ सकता, क्या मतलब? बस आइए वापस आपको लेकर आए। तो इसी तरह मैंने डॉक्टर कायमी की किताब का हवाला दिया ना आपको, माजरत चाहता हूँ मसायब पे आ गया था, लेकिन एक बात जहन में आ गई, मैंने कहा चलो वो आपसे कर ही दूँ। डॉक्टर कायमी का हवाला दिया, पढ़िएगा तो सवाल पैदा होंगे ना, जब तक सवाल पैदा नहीं होगा जवाब कैसे आएगा? जवाब आएगा, इल्मी तरक्की होगी, इल्म आगे बढ़ेगा, इल्म का सफ़र आगे बढ़ेगा। आइए पहुंच गए करबला, अब सिनों साल में इख्तिलाफ है, लेकिन ये तय है कि जनाब नौ उम्र थे, दोनों शहजादे नौ उम्र थे। मैं उसके इख्तिलाफ में भी नहीं पढ़ना चाहता कि आपके जहन परेशान हो जाएंगे, छोड़िए, बस नौ उम्र थे दोनों शहजादे। जब शब आशूर आई तो हर माँ अपने बच्चों को तैयार कर रही थी ना, अपने अपने बेटे को तैयार कर रही थी, या बहनें भाइयों को तैयार कर रही थी, ऐसे ही था। सानिया जहरा के खेमे का मंजर ये था, क्या आप दरमियान में बैठी थीं, एक जानू पे ओन का सर, एक जानू पे मोहम्मद का सर, और जैसा कि माओं का अंदाज होता है ना लाड प्यार का, अपनी उंगलियों से अपने बच्चों के बालों में कंघी कर रही थी। एक ख़ास अंदाज होता है, हमें तो याद है अपनी माँ का अंदाज, ये ख़ास अंदाज होता है कि जानू पे सर रख के बच्चा लेटा और माँ अपनी उंगलियों से उसके बालों में कंघा करती है, कितना सुकून मिलता है। इस हाथ का, माँ के हाथ का तो कहते ना बात ही और होती है। खैर फिर कहीं निकल जाऊँगा तो वो बैठी है और कहते मेरे बच्चों देखो, ये इतना बड़ा जो लश्कर जमा है ना सामने, ये तुम्हारे मामू की जान का दुश्मन है, ये तुम्हारे मामू के कत्ल का दर्प है, सुबह मेरी लाज रख लो, मेरी माँ जहरा के सामने मुझे सुरखरू कर दो, अपने मामू पर कुर्बान हो जाओ। और बच्चे एक एक हाथ माँ का थाम के अपने दोनों हाथों में कहते हैं मादरे गिरामी सुबह होने दीजिए फिर देखिए हम क्या करते हैं। मैदान जंग में बद्र उहद के नक्शो निगार खींच देंगे, पता चले दुनिया को हम किसके नवासे हैं और किसके पोते हैं। खुश हो गई जैनब, खुश हो गई। और मेरे बच्चों सबसे पहले मैदान में जाना, इंतज़ार ना करना, आप मुतमईन रहिए मादरे गिरामी, हम सबसे पहले मैदान में जाए। खुश हो गए, देखो कुछ नसीहतें कर रही हूँ याद रखना, पानी की तरफ निगाह उठा के मत देखना। देख रहे हो ना, मेरे हुसैन के बच्चे प्यासे हैं, सकीना प्यासी है, अली असगर प्यासा है, बच्चे वादा करते हैं, इत्मीनान रखें। ऐ मादरे गिरामी, हम पानी की तरफ आँख उठाकर भी नहीं देखें। अच्छा देखो, कोशिश करना पिसरे सात को कत्ल कर दो। ये सरदार है ना, ये कत्ल होगा, जंग खत्म हो जाएगी, मेरा भाई बच जाएगा, वादा किया। और देखो मैदान जंग में दोनों साथ साथ रहना, अलग ना होना। साथ रहोगे तो ताकत जमा रहेगी, ज्यादा रहेगी। सुबह हुई, सानिया जहरा देखती हैं बार बार ओनो मोहम्मद सामने से गुजर जाते हैं, लाशों पे लाशें आ रही हैं, लाशों पे लाशें। गुस्सा आया कुछ, गुस्सा, कहा फिजा से, फिजा जरा इन दोनों को तो बुला कर ला। ओनो मोहम्मद दाखिल खेमा हुए, माँ के चेहरे पे गैज के आसार देखे, सर झुका दिए, दस्त बस्ता खड़े। सानिया जहरा ने तेज लहजे में कहा, अब तक जिंदा हो, कब जाओगे मैदान में, जब मेरा भाई कत्ल कर दिया जाएगा। आंसू बहने लगे बच्चों के। ऐ मादरे गिरामी, हम पे गुस्सा ना हो, हम कितनी बार जा चुके हैं मामू जान की खिदमत में, मगर वो इजाजत ही नहीं देते। गुस्सा कम हो गया। जैनब का खत, अच्छा ये बात है फिजा, जरा माजाए को मेरा सलाम तो कहना। कुछ ही देर में हुसैन खेमे में दाखिल हुए, मंजर देखते ही समझ गए कि क्या बात है। इससे पहले के सानिया जहरा कुछ फरमाती, आ फरमाते हैं कि बहन इन दोनों के लिए इजाज़त ना मांगना मैदान में जाने भेजने की। कभी ऐसा होता है कोई भाई अपनी बहन का घर उजाड़ दे? अब देखिए मसायब का बाब है, मसायब। अब आप इसको बैन समझ के लीजिए, बैन, बैन होते हैं ना मसायब में, वो बैन है, ये बैन है, ये करबला के बैन है। कभी ऐसा होता है कोई भाई अपने बहन का घर उजाड़ दे? कब भैया मेरी भी तो मजबूरी समझिए ना। आप खुद बताइए, अगर कयामत के दिन मेरी माँ जहरा ने मुझसे पूछ ली, जैनब अपने बच्चों को बचा लिया, मेरा हुसैन कत्ल कर दिया गया, फिर मैं क्या जवाब दूंगी? इस तरह से जैनब ने अपने बच्चों के लिए इजाज़त तलब की। दोनों बच्चे तैयार होकर बाहर निकले हैं, एक को हुसैन ने घोड़े पर सवार कराया, एक को अब्बास। अब्बास दोनों शहजादों को देखकर कहते हैं, मेरे बच्चों ध्यान से लड़ना है। फख्र से सर ऊंचा करके बच्चे कहते हैं, मामू जान आप ही के तो शागिर्द हैं हम, आप हमारी जंग देखिएगा। जैनब के लाडले मैदान में आए, रजस पड़ी। जो जानता है वो जानता है, जो नहीं जानता वो जान लो, हम हैदर कर्रार के नवासे और जाफर तैयार के पोते। जिसने उन्हें जंग करते नहीं देखा, आओ हमारे मुकाबले पर और देखो हम किस तरह से शमशीर चलाते हैं, अपने नाना की तरह, अपने दादा की तरह। एक एक करके आना शुरू हुआ, किसी को मोहम्मद गिराता था, किसी को ओन। जब कुछ वासिले जहन्नम हो गए तो चिल्लाया पिसरे साथ, क्या करते हो? एक एक करके जाओगे, पूरा लश्कर काट के फेंक देंगे ये हाशमी जवान, इकट्ठा हमला करो। एक दो दस्तों ने मिलकर हमला किया, बच्चे भी शेरों की तरह टूट पड़े उन पर। अब आगे आगे वो दस्ते भाग रहे थे और पीछे पीछे जैनब के लाडले, क्योंकि जैनब के लाडलों का मकसद तो कुछ और था ना, अपने आप को पहुंचा दिया पिसरे साथ के खेमे तक। उस मलून ने देखा कि ये तो मेरे खेमे तक आ गए, पुश्ते खेमा से निकल के भागा, चिल्लाता जाता है, दो नौजवान काबू में नहीं आते तुम्हारे? भागते हुए सिपाही कह रहे, दो नौजवान, कह रहा है उनके तलवार की काट तो देख, उनके लड़ने का अंदाज तो देख, ऐसा लग रहा है जैसे हैदर कर्रार मैदान में आ गए, जाफर तैयार मैदान में आ गए। कहते अच्छा करीब ना नहीं जा सकते हो, दूर से तीरों का मैं बरसाओ। अब ये भागा हुआ लश्कर फिर जमा हुआ, इसने घेरा डाला दूर से, दोनों शहजादों के गिर्द। अब सामने कोई लड़ने वाला नहीं, चारों तरफ से तीर बरसाए जा रहे। कहां तक तीर रोके? एक ढाल से तीरों से छलनी हो गए जैनब के शहजादे। जब तीरों से छलनी हुए तो अब हुक्म हुआ, दस्तों को दरमियान में हाइल हो जाओ, एक दूसरे से जुदा कर दो दोनों को। दस्तों पे दस्ते, रिसालों पे रिसाले आना शुरू हुए। बहुत कोशिश की दोनों भाइयों ने साथ रहने की, न रह सके। اتنے زخمی تھے، درمیان میں لشکر حائل ہو گیا۔ پہلے چھوٹا بھائی گھرا گھوڑے سے، گرتے گرتے پکارا بھائی کو، بھائی میری خبر لے، میں چلا۔ بھائی کیسے جواب دے، وہ تو خود زخموں سے چور ہے۔ کچھ دیر کے بعد بڑا بھائی گرا تو اس نے حسین کو آواز دیا، خالہ ہو ادرکنی، اے مامو جان ہماری خبر لیجئے، ہم نے اپنی جان قربان کی۔ حسین نے یہ آواز سنی، بیتاب ہو کر دوڑے، عباس بھی دوڑے، علی اکبر بھی دوڑے، لشکر کو ہٹایا، شہزادوں کے پاس پہنچے، ابھی کچھ رمق جاں باقی ہے۔ ایک کو عباس نے اٹھایا، ایک کو حسین نے اٹھایا۔ فضا نے خیموں میں خبر دی، بی بیوں زینب کے خیمے میں جمع ہو جاؤ، زینب کے نو نہال آ رہے، زینب کے لاڈلے آ رہے۔ زینب نے بڑے سکون سے یہ خبر سنی، سجدہ شکر میں، معبود یہ قربانی قبول کر لینا اپنی اس کنیز۔ پروقار انداز میں بیٹھی ہیں ثانیہ زہرا، بیبیاں رو رہی ہیں۔ دونوں شہزادوں کو سخت زخمی حالت میں لایا گیا، دیکھا زینب نے ابھی کچھ جان باقی ہے۔ فضا سے کہا، فضا ایسا انتظام کر دے، میں اپنے بچوں سے دو باتیں تو کر لو۔ انتظام ہوا، اب خیمے میں یا زینب ہے یا اس کے بچے یا فضا، جس نے روایت کو نقل کیا ہوگا، منظر وہی رات کا۔ ثانیہ زہرا درمیان میں بیٹھی ہیں، ایک ہاتھ محمد کے سینے پر، ایک ہاتھ اون کے، لیکن اب بچوں کے جسم سے خون نکل چکا، اب ہاتھوں میں اتنی طاقت نہیں کہ ماں کا ہاتھ تھام لیتے، بے دم پڑے ہیں۔ ماں نے بڑے اطمینان سے پوچھا، میرے بچوں کس حال میں ہو؟ بڑے بیٹے نے آنکھیں کھولی، احساس کیا ماں کے ہاتھوں کا لمس محسوس ہوا۔ مادر گرامی، ہم پسرے سات کے خیمے تک پہنچ گئے تھے، مگر وہ ملعون پشت خیمہ سے نکل کر بھاگ گیا۔ آپ راضی تو ہو گئی نا، آپ راضی تو ہو گئی؟ چھوٹے بیٹے نے آنکھ کھولی، اے اماں خدا گواہ ہے، ہم نے پانی کی طرف آنکھ اٹھا کے، ہم نے پانی کی طرف آنکھ اٹھا کر بھی نہیں دیکھا، آپ نے دودھ تو بخش دیا نا۔ عزاداروں، عصر عاشور کے بعد یہی زینب کبھی عباس بنی، کبھی حسین بنی، کبھی علی بنی، مگر زینب ماں بھی تو ہے نا، انو محمد کی ماں بھی تو ہے۔ آخر بچوں کی جو یہ گفتگو سنی، ضبط کے بندھن ٹوٹ گئے۔ زینب کبھی سر پٹختی تھی اون کے سینے پہ، کبھی محمد کے سینے پہ پکارتی جاتی تھی، میرے بچوں، میرے شہزادوں، میں تم سے راضی ہو گئی، تم نے مجھے میری ماں کے سامنے سرخرو کر دیا، جاؤ میں نے تمہیں اپنا دودھ بخشا۔ دو جملے اور سن لیجئے، واقعہ کربلا تمام ہوا اس روایت کے مطابق جس میں شہداء کے سر واپس کیے گئے تھے۔ ایک گھر دیا گیا تھا، ماتم برپا تھا، شامی عورتیں آتی تھیں، ایک ایک سر کے پاس آتی تھی، پوچھتی تھی، پرسا دیتی جاتی تھی۔ پہلے سر کے پاس آ کے پوچھا، بی بی یہ تیرا کون؟ ثانیہ زہرا نے کلیجے سے چمٹا کر کہا، میرا ماں جایا حسین، جسے بے دردی سے قتل کیا گیا، پشت گردن سے ذبح کیا، حسین کا پرسا دیا۔ ثانیہ زہرا کو آگے بڑھی، دوسری بی بی سے پوچھا، بی بی یہ جوان تیرا کون جس کا تو ماتم کرتی ہے؟ ام کلثوم فرماتی ہے، میرا بھائی عباس، جب میرے پاس کچھ نہ تھا، میری طرف سے صدقہ ہو گیا۔ آگے بڑھی ایک اور بی بی، ایک کڑیل جوان کا سر لیے بیٹھی ہے، مہرو کا سر لیے بیٹھی ہے، اپنا سینہ پیٹ پیٹ کر وہ شامی عورتیں کہتی ہیں، ایسا مہرو، ایسا مہلکا، بی بی یہ تیرا کون ہے؟ کہا، میرا شبی ہے، پیغمبر علی اکبر ہے، اس نے مجھے سرخرو رکھا کربلا میں۔ آگے بڑھی ایک بی بی اور، ایک شکستہ سا سر لیے بیٹھی ہے، پوچھا، بی بی یہ تیرا کون ہے؟ کہا، میرا قاسم، جس نے میرے پاس، بیوہ کے پاس کچھ نہ تھا، کربلا میں مجھے سرخرو کیا، اپنے چچا سے پہلے اپنے بدن کو گھوڑوں کی ٹاپوں کے نیچے دیا۔ اور آگے بڑھی تو کیا دیکھا، ایک بی بی ننا سا سر لیے بیٹھی،
हैरान होकर कहती हैं, अरे इतना सा बच्चा क्या करेगा, इसको क्यों मार डाला। उम्मे रुबाब ने अली असगर को कलेजे से लगाकर कहा, खबरदार, और शामी औरतों ऐसे ना कहना, तुम्हें क्या मालूम मेरे अली असगर ने करबला में क्या किया था। अरे अगर इसका चचा अब्बास फातह फुरात था तो मेरा अली असगर फातह जंग करबला था। अली असगर को पुरसा देकर जो आगे बढ़ी तो क्या देखा, दो सर ऐसे हैं जिनका कोई रोने वाला नहीं। जमा हो गई, हल्का किया, लगता है इनकी मां जिंदा नहीं। आओ हम इन दोनों बच्चों का, शहजादों का मातम करें। जैनब ने यह सुना, दौड़ कर आई, दोनों सर कलेजे से लगा लिए, सीने से लगा लिए। कहती है, शामी और तो ऐसे ना कहो, इनकी मां जिंदा है। मगर जैनब क्या करे, जहरा के लाल पर अपने बच्चों को सदका कर।